नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: हाम्रा पुर्खाले खान्थे मान्छेकै मासु, 20 वर्षसम्म काम बिना तलब दिएको भन्दै कम्पनी विरुद्ध मुद्दा, एआईको प्रेमजालमा परे चिनिया वृद्ध, हजुरआमाले लगेको एउटा किताब 82 वर्षमा नातिले फर्काए, लाग्यो 21 लाख जरिवाना, 81 किन सुस्त भयो पृथ्वीको गति र किन खुल्छ राति अचानक निद्रा। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग, हाम्रा पुर्खाले खान्थे मान्छेकै मासु। के मानिसका पुर्खा नरभक्षी थिए? वैज्ञानिकहरूले एउटा यस्तो प्रमाण फेला पारेका छन् जसबाट मानव पूर्वजहरूले मान्छेको मासु खाने गरेको देखिन्छ। वैज्ञानिकहरूका अनुसार 8,50,000 वर्ष पहिले प्राचीन मानव प्रजातिले आफ्नै बच्चालाई खाने गर्दथे। शोधका क्रममा फेला परेका केही प्रमाणहरूले यस्तो देखाएका छन्। डेली मेलमा प्रकाशित रिपोर्ट अनुसार स्पेनको अटापुर्का स्थित ग्रेन डोलिना गुफा स्थलमा काम गरिरहेका पुरातत्वविदहरूले मानिसको गर्दनको एउटा हड्डी फेला पारेका छन्। त्यो हड्डी बच्चाको हो। त्यो बच्चाको मृत्यु 2-4 वर्षको उमेरभित्र भएको थियो। शोधकर्ताहरूका अनुसार त्यो हड्डीको अनुसन्धानबाट बच्चाको हत्या भएको सङ्केत मिल्दछ। वास्तवमा बच्चाको टाउको काटिएको थियो र त्यसपछि उसलाई खाइएको थियो। त्यो बच्चाको गर्दनको हड्डीमा दाँतले टोकेका खतहरू पाइएका छन्। त्यो हड्डी हाम्रो मानव पुर्खा होमो एन्टिसेरसको भएको वैज्ञानिकहरूको भनाइ छ। सो मानव प्रजाति इतिहासको नियन्डरथल तथा हालको होमो सेपियन्स दुवैको अन्तिम साझा पूर्वज मानिन्छ। यो मानव प्रजाति 12 लाख वर्षदेखि 8 लाख वर्षसम्म अस्तित्वमा रहेको थियो। आधुनिक मानवको तुलनामा यी मान्छेहरू छोटो तथा मोटो आकारका हुन्थे। उनीहरूको मस्तिष्कको आकार करिब 1000-1150 घन सेन्टिमिटरको थियो। वर्तमान मानव मस्तिष्कको आकार चाहिँ औसत 1350 घन सेन्टिमिटर हुन्छ। स्पेनको क्याटलन इन्स्टिच्युट अफ ह्युमन प्यालियो इकोलोजी एन्ड सोसल इभोल्युसनको एक टिमले त्यो खोज गरेको हो। ती शोधकर्ताहरूले त्यो स्थलमा 3 दशक अघिदेखि उत्खनन तथा अनुसन्धान गरिरहेका छन्। गुफामा अहिलेसम्म प्राप्त भएका मध्ये करिब 1/3 हड्डीहरूमा काटिएका खत छन् जसबाट पत्ता लाग्छ कि मानिसका पूर्वजहरू नरभक्षी थिए भनेर। त्यो खोज कार्य कि सहनिर्देशक डाक्टर पामिरा सलादीका अनुसार यो घटना तथा खोज निकै आश्चर्यजनक छ। केवल बच्चाको उमेरका कारण मात्र होइन कि काटिएका खतको सटीकताका कारणले पनि। खोजमा प्राप्त मानव अङ्गका अवशेषका टाउकोलाई शरीरबाट छुट्याउनका लागि महत्त्वपूर्ण शारीरिक बिन्दुहरूमा स्पष्ट चिरा देखिएको छ। यसले के देखाउँछ भने त्यसबेला मानिसहरूले शिकारका लागि मारिने अन्य जनावरलाई जस्तै गरी बच्चालाई पनि मार्दथे। विज्ञहरूका अनुसार कुनै बच्चालाई मानिसले नै खाएको प्रमाण प्राप्त हुनु निकै असामान्य कुरा हो। यदि खोजबाट प्राप्त सबूतहरू प्रमाणित भएमा यो मानव इतिहासमा नरभक्षी प्रथाको यो अहिलेसम्मकै पहिलो प्रमाण हुनेछ। त्यसै गरी पुरातत्वविदहरूका अनुसार यो मानव प्रजातिले दायाँ हातले काम गर्दथ्यो जसले गर्दा यसलाई अन्य बाँदर प्रजातिभन्दा फरक हुन्थ्यो। सम्भवत यी मानवहरूले प्रतीकात्मक भाषा प्रयोग गर्दथे। शोधकर्ताहरूका अनुसार फेला परेको गर्दनको हड्डीमा रहेका खतहरूबाट त्यो बच्चाको टाउको धारिलो हतियारले काटिएको देखिन्छ। त्यो ठाउँमा प्राप्त अन्य वयस्क मानिसहरूका हड्डीमा समेत मासु काटिएका संकेत तथा जानीबुझी हड्डी फोरिएका प्रमाण भेटिएका छन्। ती खतहरू मानिसहरूले खाने अन्य जनावरका हड्डीहरूमा पाइने निशान जस्तै छन्। ती हड्डीको अवशेषको सतहका संकेतहरू साधारण तरिकाले संरक्षित रहेको डाक्टर सलादी बताउँछिन्। हड्डीमा काटिएका खतहरू फरक फरक छैनन्। हड्डीहरूमा प्राप्त काटिएका खतहरू नै सबैभन्दा विश्वसनीय प्रमाण हुन् कि त्यो घटनास्थलमा मानिसहरूलाई काटेर खाइएको थियो। यसबाट त्यो मानव पुर्खाले आफ्नै बच्चा तथा अन्य मानिसहरूलाई काटेर खाने गरेको पुष्टि हुन्छ। यसअघि केन्यामा करिब 14,50,000 वर्ष अगाडिको मानव पुर्खामा नरभक्षणको चलन रहेको तथ्य फेला परेको थियो। पछिल्लो प्रमाणले यस्तो चलन 8.5 लाख वर्ष अघिसम्मै रहेको देखाएको छ। कतिपय पुरातत्वविदहरूका अनुसार मानव पुर्खाहरूले मृतकको अन्त्येष्टि गर्नुअघि अन्त्येष्टि अनुष्ठानकै रूपमा शवबाट मासु निकालेर खाने गर्दथे। बेलायतको समरसेटको चेडर गर्जमा पाइएका मानव खप्परहरूको परीक्षणका क्रममा प्राचीन बेलायती मानिसहरू समेत नरभक्षी पनि रहेको र आफ्नो शिकारको टाउकोबाट बनाइएको कचौरामा पानी खान मन पराउने गरेको तथ्य पत्ता लागेको छ। ती कचौराहरू 14,700 वर्ष पुराना रहेको र त्यसलाई सम्भवतः पानी वा रगत पिउनका लागि प्रयोग गर्ने गरिएको अनुमान वैज्ञानिकहरूको रहेको छ। वैज्ञानिकहरूका अनुसार आदि मानवहरूले सम्भवतः आफूले पराजित गरेका शत्रुहरूलाई मारेर उनीहरूको टाउको खप्परबाट कचौरा बनाउँथे र त्यसलाई ट्रफीको रूपमा प्रयोग गर्दथे। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अचम्मको प्रसङ्ग। 20 वर्षसम्म काम बिना तलब दिएको भन्दै कम्पनी विरुद्ध मुद्दा। धेरै जागिरेहरूको इच्छा हुन्छ कि काम कम गर्नुपरोस् तर तलब मनज्ञ पाइयोस्। अझ काम नै गर्नु नपरे त झनै गजब। कामचोर कर्मचारीहरूका लागि कामै नगरी तलब पकाउन पाउनु खुसीकै कुरा हो। तर कतिपय मानिसलाई भने काम नगरी तलब मात्र खाएर बस्न मनले मान्दो रहेनछ। फ्रान्सकी एक महिलाले भने आफूलाई काम नै नदिइकन 20 वर्षसम्म तलब मात्रै दिएको भन्दै कम्पनी विरुद्ध मुद्दा हालेकी छिन्। डेली मेलका अनुसार 59 वर्षीय फ्रेन्च महिला लरेन्स भ्यान भासेनहोभले पछिल्लो 20 वर्षदेखि आफ्नो जागिरमा कुनै पनि काम गर्नु परेको छैन तर उनले तलब भने नियमित रूपमा पाइरहेकी छिन्। यति लामो समयसम्म कति पनि काम नगरी तलब मात्र थाप्नु पर्दा आफू मानसिक त्रासदीबाट गुज्रिनु परेको भन्दै उनले आफूले काम गर्ने कम्पनी विरुद्ध मुद्दा हालेकी हुन्। कम्पनीले आफूलाई काम नदिएको र सदैव कार्यस्थलबाट टाढै राख्ने कोसिस गरेको जिकिर उनको छ। 2 सन्तानकी आमा रहेकी लरेन्सले 1993 युरोपको प्रसिद्ध अरेन्ज नामक कम्पनीमा काम सुरु गरेकी थिइन्। छारे रोग तथा हेमिप्लेजिया जस्ता रोगबाट ग्रस्त हुँदा उनको शरीरको एक हिस्सा प्यारालाइज भएको थियो। त्यसपछि उनले काम गर्न नसक्ने भइन्। उनी कम्पनीमा जनसम्पर्क सहायकको रूपमा कार्यरत थिइन् तर उनको स्वास्थ्य समस्याका कारण उनलाई सेडेन्टरी सेक्रेटेरियलमा उनको सरुवा गरियो। 2002 उनले फ्रान्सको कुनै अन्य क्षेत्रमा आफूलाई सरुवा गर्न अनुरोध गरेकी थिइन् तर उनको स्वास्थ्य समस्याका कारण अन्यत्र सरुवाका लागि उनलाई अयोग्य ठहर गरियो। लरेन्सका अनुसार कम्पनीले उनलाई तलब त नियमित रूपमा दिने गर्थ्यो तर बेला बेलामा उनलाई जागिरबाट निकालिने सूचना पनि दिइन्थ्यो जसका कारण उनले निकै सङ्घर्ष गर्नु पर्यो। आफूलाई एक बहिष्कृत कर्मचारीको रूपमा व्यवहार गर्ने गरिएको उनले मिडियासँगको कुराकानीमा बताएकी छिन् जसका कारण उनले मानसिक रूपमा निकै समस्या बेहोरेकी छिन्। घरमा बसेर कामै नगरिकनै पैसा प्राप्त हुनु कुनै विशेष अधिकार नभएको भन्दै उनले तर त्यस्तो परिस्थितिलाई सहनु निकै गाह्रो हुने अनुभव सुनाउँछिन्। फ्रेन्च सञ्चार माध्यम मिडिया पार्टसँग कुराकानी गर्दै उनले कम्पनीमा आफ्नो अस्तित्व नै स्वीकार नगरिएको बताएकी छिन्। उता अरेन्ज कम्पनीले भने मानसिक त्रासदीमा पारेर पीडा दिएको भन्ने लरेन्सको दावी अस्वीकार गरेको छ। कम्पनीका अनुसार लरेन्सको व्यक्तिगत तथा सामाजिक अवस्थालाई ध्यान दिएर उनलाई कार्य जिम्मेवारीको बोझ नथोपरिएको जिकिर गरिएको छ। लरेन्सलाई नयाँ जिम्मेवारीका साथ काममा फिर्ता ल्याउने प्रयास एकपटक गरिएको भए पनि उनी लगातार बिरामी विदामा बस्ने गरेपछि त्यो सम्भव नभएको कम्पनीको भनाइ छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसङ्ग। एआईको प्रेम जालमा परे चिनिया वृद्ध। कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबाट सिर्जित अनलाइन सुन्दरीप्रति मोहित भएर चीनका 75 वर्षीय वृद्धले आफ्नी श्रीमतीसँग डिभोर्स मागेको समाचार अहिले चीनमा चर्चाको विषय बनेको छ। यो घटना केवल एउटा व्यक्तिगत कथा मात्र होइन वृद्ध वृद्धाको बढ्दो जनसङ्ख्या बीच बढिरहेको डिजिटल धोखाधडी र भावनात्मक शोषणको डरलाग्दो उदाहरण पनि हो। जियाङ नाम गरेका ती वृद्ध सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा सुन्दरी युवती जस्तो देखिने अनलाइन पात्रसँग परिचित भए। त्यो भर्चुअल सुन्दरी एआईबाट बनाइएको थियो, तर एआई प्रविधिको छलछामबाट अनभिज्ञ रहेका जियाङले त्यो एआई पात्रलाई वास्तविक सुन्दरी युवती भन्ठाने। त्यो एआई सिर्जित युवतीको बोली र ओठको चालबीचको असङ्गति, भावनाविहीन संवाद र यान्त्रिक शैली सबै एआईको उत्पादन हो भन्ने हेक्का ती वृद्धलाई भएन। उल्टै त्यो अनलाइन साथी जियाङका लागि हरेक दिनको सबैभन्दा ठूलो खुसी बन्न पुग्यो। त्यसपछि दिनहुँ हातमा फोन राखेर रा सामान्य खालका सन्देश पर्खिनु उनको दैनिकी बन्न पुग्यो। पतिको मोबाइल प्रतिको लतबाट आजित भएकी उनकी पत्नीले सम्झाउने र कराउने गर्न थालिन्। त्यसपछि झनै उग्र बनेका ती वृद्धले एआई सृजित सुन्दरी युवतीलाई आफ्नो प्रेमिका बताउँदै पत्नीसँग डिभोर्स मागे। ती वृद्धको यस्तो बहुलठीपूर्ण निर्णयले परिवारमा ठूलो हलचल मच्चायो। अन्ततः उनका छोराछोरीहरूले उनलाई सम्झाइ बुझाइ गरेर एआई सुन्दरी प्रविधिले सृजना गरेको काल्पनिक पात्र मात्र हो भन्ने कुरा बुझाउन सफल भए। अनि बल्ल ती वृद्ध यथार्थ बोध गर्दै वास्तविक धरातलमा फर्किए। विशेषज्ञहरूका अनुसार चीनमा भर्चुअल पात्रहरूप्रतिको भ्रमित आसक्तिका यस्ता घटनाहरू बढिरहेका छन्। खास गरी वृद्ध वृद्धा एक्लै बसोबास गर्ने मानिस तथा अपाङ्गता भएका मानिसहरू वास्तविक जस्ता देखिने यस्ता भर्चुअल पात्रहरूको चङ्गुलमा फस्ने गरेका छन्। हिजोआज अनलाइनमा टाइसुटधारी विज्ञदेखि आकर्षक समाचार वाचक तथा विद्यार्थी जस्ता देखिने एआई पात्रहरू बग्रेल्ती भेटिन्छन्। तीमध्ये धेरैजसो भर्चुअल पात्रहरूलाई कम्पनीहरूले आफ्ना प्रडक्टहरूको विज्ञापनमा प्रयोग गर्दछन्। यसका साथै ती भर्चुअल पात्रहरू मार्फत राजनीतिक प्रचार, भ्रामक सन्देश र भावनात्मक निर्भरता सिर्जना गर्ने कार्य पनि भइरहेको छ। यसबारेमा विज्ञहरूले चेतावनी दिँदै भनेका छन्, प्रविधिले धेरै सकारात्मक सुविधा दिन्छ। स्वास्थ्य सेवा, सञ्चार, सूचना प्रवाह सजिलो बनाउँछ, तर संवेदनशील समूह र विशेष गरी वृद्धहरूमा भने यसले खतरनाक असर पार्न सक्छ। विज्ञहरूका अनुसार आफ्नो घरमा रहेका वृद्ध सदस्यले यदि लामो समय मोबाइल वा अन्य ग्याजेट प्रयोग गरिरहेका छन् भने उनीहरूको अनलाइन गतिविधि नजिकैबाट निगरानी गर्नुपर्छ। मोबाइल तथा इन्टरनेटको लतप्रति समयमै सचेत नबनेमा यस्ता डिजिटल भ्रमहरूले उनीहरूलाई आर्थिक र भावनात्मक दुवै रूपमा ठगी गर्न सक्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझ यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट।
माया गर्छु तिमलाई शब्द छैन कुनै अङ्क छैन कुनै नाप छैन कुनै यति माया गर्छु तिमलाई शब्द छैन कुनै
साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग। अबको प्रसङ्ग अचम्मको छ। हजुरआमाले लगेको एउटा किताब 82 वर्षमा नातिले फर्काए, लाग्यो 21 लाख जरिवाना। अमेरिकाको सान एन्टोनियो सार्वजनिक पुस्तकालयबाट 82 वर्ष अघि एक व्यक्तिले पढ्नका लागि लगेको पुस्तक बल्ल उनका नातिले फिर्ता गरेका छन्। पुस्तकालयमा फिर्ता गरिएको त्यो पुस्तकसँगै एउटा पत्र पनि थियो जसमा लेखिएको थियो, हजुर आमाले अब यसका लागि पैसा दिन सक्नुहुने छैन। एपीका अनुसार त्यो पुस्तक विवाह एवं पारिवारिक परामर्शदाता फ्रान्सिस ब्रुस स्ट्रेनद्वारा लेखिएको योर चाइल्ड हिज फ्यामिली एन्ड फ्रेन्ड्स हो। पुस्तकालयले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यो पुस्तक सन् 1943 जुलाईमा एक व्यक्तिले लगेको र हालै ओरेगनका एक व्यक्तिले फिर्ता गरेको उल्लेख गरेको छ। पुस्तकालयले फिर्ता भएको त्यो पुस्तकसँगै प्राप्त भएको पत्र पनि सोसल मिडियामा सेयर गरेको छ। त्यो पत्रमा लेखिएको छ, मेरा बुवाको हालै भएको मृत्यु पश्चात मलाई उहाँले छाडेका पुस्तकका केही बाकस विरासतमा प्राप्त भए। यो किताब मेरी हजुरआमा मारिया डेलले फर्काउने गरी लग्नु भएको रहेछ। त्यही वर्ष उहाँको अमेरिकी दूतावासमा काम गर्ने गरी मेक्सिको सिटीमा सरुवा भयो। त्यो किताब उहाँले आफैसँग लग्नुभयो होला र करिब 82 वर्षपछि यो मसँग आइपुग्यो। 82 वर्षपछि पुस्तकालयमा फर्काइएको त्यो पुस्तक अभिभावकहरूका लागि आफ्ना बालबालिकाको निजी सम्बन्धहरूलाई राम्रो बनाउनमा कसरी सहयोग गर्ने भन्ने विषयमा मार्गदर्शनको रूपमा थियो। पुस्तक फिर्ता गर्ने व्यक्तिले पत्रमा लेखेका छन्, मलाई आशा छ कि यसका लागि कुनै विलम्ब शुल्क लाग्ने छैन किनकि हजुरआमाले अब यो शुल्क भुक्तान गर्न सक्नुहुन्न। पुस्तकालयले एक प्रेस विज्ञप्तिमा सन् 2021 त्यो विलम्ब शुल्कको जरिवाना हटाएको उल्लेख गरेको छ, तर सो पुस्तकको भित्री गातामा विलम्ब शुल्क बापत प्रतिदिन 3 सेन्ट लाग्ने चेतावनी सन्देश छापिएको थियो। मुद्रास्फीतिलाई छाडेर त्यो जरिवाना करिब $900 हुन्छ। अमेरिकी श्रम सांख्यिकी ब्युरोको मुद्रास्फीति गणकका अनुसार 1943 जुलाई महिनाको 3 सेन्ट आजको 56 सेन्ट बराबर हो, जसअनुसार हालसम्म यसको जरिवाना $16,000 अर्थात् करिब 21 लाख रुपियाँ हुन आउँछ। पुस्तकालयका अनुसार त्यो किताब राम्रो अवस्थामा छ। त्यो पुस्तक अब सहरको केन्द्रीय पुस्तकालयमा प्रदर्शनमा रहने बताइएको छ। त्यसपछि त्यो पुस्तकलाई सान एन्टोनियो सार्वजनिक पुस्तकालयका मित्रहरूलाई दान दिइनेछ र पुस्तकालयको लाभका लागि बिक्री गरिनेछ। 82 वर्षपछि पुस्तकालयमा फिर्ता गरिएको यो पुस्तकले सबैभन्दा लामो समयपछि फर्काइएको पुस्तकको कीर्तिमान कायम गर्न भने सकेन। वास्तवमा यो 8 दशकको अवधि यस विधामा रहेको कीर्तिमानको छेउछाउसम्म पनि पुग्दैन। गिनिज वर्ल्ड रेकर्डका अनुसार सबैभन्दा लामो समयपछि फिर्ता गरिएको पुस्तकालयको पुस्तकको कीर्तिमान सन् 1956 इङ्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालयको सिडनी सक्सेस कलेजको पुस्तकालयले कायम गरेको छ। त्यो पुस्तक सन् 1668 लगेर त्यसको 288 वर्षपछि मात्रै पुस्तकालयमा फिर्ता गरिएको थियो। साथै त्यो पुस्तक लग्ने मानिसमाथि पनि पुस्तकालयले कुनै जरिवाना गरेको थिएन। विश्व परिवेशमा बराग्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। 81 किन सुस्त भयो पृथ्वीको गति। हालै वैज्ञानिकहरूले एउटा निकै अनौठो घटना नोट गरे। त्यस दिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा 81 कम भएको थियो, जसका कारणले दिन केही लामो भयो। यद्यपि पृथ्वीको गतिमा आएको गिरावट र दिनको लम्बाइमा भएको वृद्धि आम मानिसले हेक्का पाउने कुरै भएन, तथापि वैज्ञानिकहरूले त्यो घटनालाई महत्त्वपूर्ण परिघटना भएको बताएका छन्। सो घटनाले पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्ने कार्यलाई प्रभावित पार्ने शक्तिहरूका बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ। पृथ्वी आफ्नो अक्षमा घुम्दछ र सूर्यको वरिपरि पनि परिक्रमा गर्दछ। भूमध्य रेखामा पृथ्वीको गति 1670 किलोमिटर प्रति घण्टा छ। यसै गरी सूर्यको परिक्रमा गर्दा यसको गति चाहिँ प्रति घण्टा 1,07,000 किलोमिटर रहेको छ। वैज्ञानिकहरूका अनुसार अगस्त 5 पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्नका लागि औसतभन्दा 1.45 मिलिसेकेन्ड धेरै समय लगायो। पृथ्वीको यो घुम्ने गतिमा यो परिवर्तन सानो हो, जसका कारणले गर्दा परमाणु घडी तथा खगोलीय अवलोकनको उपयोग गरेर सटीक मापनबाट मात्रै त्यो तथ्य पत्ता लागेको हो। वास्तवमा एक सौर्य दिन अर्थात् 24 घण्टामा 86,400 सेकेन्ड हुन्छ। यो अवधि भनेको पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समय हो। यसमा हावाको ढाँचा, सामुद्रिक ज्वारभाटा तथा पृथ्वीको आन्तरिक भागमा हुने गतिविधिहरूको परिवर्तनले ससाना परिवर्तनहरू स्वाभाविक रूपमा हुन्छन्। यसका अलावा चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पनि पृथ्वीको परिक्रमण गतिलाई सुस्त बनाउनमा भूमिका खेल्दछन्। वैज्ञानिकहरूका अनुसार पृथ्वीको घुम्ने गतिमा आएको गिरावट दक्षिण गोलार्ध स्थित वायुमण्डलीय परिस्थितिहरूसँग सम्बन्धित थियो। कतिपय क्षेत्रहरूमा सामान्यभन्दा तीव्र गतिको हावाले पृथ्वी पृथ्वीको सतहमा एक मिनेटको ब्रेक लगायो, जसबाट दिनको लम्बाइमा मिली सेकेन्डको वृद्धि भयो। चन्द्रमाको गुरुत्वाकर्षणबाट प्रभावित सामुद्रिक ज्वारभाटाहरूले पनि यसमा योगदान गरे। वैज्ञानिकहरूका अनुसार जब ज्वारीय गुरुत्वाकर्षण अधिक हुन्छ तब यस्तो खालका घटनाहरू देख्न पाइन्छन्। पृथ्वीको तरल अवस्थामा रहेको आन्तरिक संरचनामा हुने गतिविधिहरूले पनि घुम्ने गतिलाई प्रभावित गर्दछन्। वैज्ञानिकहरूका अनुसार पृथ्वीको गतिमा एक मिली सेकेन्डभन्दा केही मात्रै पनि अधिक परिवर्तन भयो भने त्यसले जिपिएस नेभिगेसन तथा उपग्रह सञ्चार जस्ता अत्यधिक सटीक प्रणालीहरूलाई प्रभावित गर्न सक्छन्। यदि यस्तो भएमा समयसँग सम्बन्धित विभिन्न गणनाहरूमा त्रुटि आउन सक्छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौँ। यो स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको प्रसङ्ग रहेको छ। किन खुल्छ राति अचानक निद्रा? राति अचानक निद्रा खुल्नु मध्यरात्रि जागरण वा स्लिप डिस्ट्रप्सन भनिन्छ। यसले दिनमा थकान, चिडचिडापन र एकाग्रताको कमी ल्याउँछ। शारीरिक, मानसिक, वातावरणीय, जीवनशैली र उमेरका कारणले राति निद्रा भङ्ग हुन्छ। जस्तै स्लिप एप्निया, तनाव, कोठाको तापक्रम र क्याफिन सेवनले पनि यस्तो खालको समस्या ल्याउन सक्छ। राति अचानक निद्रा खुल्नु एक सामान्य समस्या हो, जसलाई चिकित्सकीय भाषामा मध्यरात्रि जागरण वा स्लिप डिस्ट्रप्सन भनिन्छ। यसो हुनुको कारण शारीरिक, मानसिक, पर्यावरणीय र जीवनशैलीसँग सम्बन्धित हुन्छन्। यो समस्याले निद्राको गुणस्तरमा असर पार्छ, जसले दिनमा थकान तथा आलस्यपन महसुस हुने, चिडचिडापन हुने, एकाग्रताको कमी जस्ता समस्याहरू निम्त्याउँछ। स्लिप एप्निया जस्ता अवस्थाले राति सास रोकिने वा अप्ठ्यारो हुने गर्छ, जसले निद्रा खुल्छ। यो विशेष गरी घुर्ने व्यक्तिहरूमा देखिन्छ। स्लिप एप्नियाले मस्तिष्कमा अक्सिजनको कमी गराउँछ, जसले व्यक्ति अचानक बिउँझिन्छ। त्यसै गरी पाचनमा पनि समस्या हुन्छ। राति खाएको भारी खाना, अमिलो खानेकुरा वा ग्यास्ट्रिक रिफ्लक्सनले पेटमा अप्ठ्यारो हुन्छ, जसले निन्द्रा भङ्ग हुन्छ। ग्यास्ट्रो इन्टेस्टाइनल रिफ्लक्स रोग भएका व्यक्तिहरूमा यो समस्या बढी देखिन्छ। त्यसै गरी हार्मोनल परिवर्तन पनि हुन्छ। थाइराइडको समस्या, रजनोवृत्ति वा अन्य हार्मोनल असन्तुलनले राति पसिना आउने, तातो महसुस हुने, बेचैनी हुन सक्ने हुन सक्छ, जसले निद्रा खुल्छ। त्यसै गरी दुखाइ पनि हुन सक्छ। जोर्नी दुख्ने, मांसपेशी दुख्ने वा माइग्रेनले पनि राति निद्रा भङ्ग गर्न सक्छ। राति बारम्बार पिसाब लाग्दा पनि निद्रा खुल्छ, यो मधुमेह, प्रोस्टेटको समस्या वा अत्यधिक तरल पदार्थ सेवनको कारणले पनि हुन सक्छ। त्यसै गरी मानसिक समस्यामा दैनिक जीवनको तनाव, कार्यस्थलको दबाव वा व्यक्तिगत समस्याले पनि मनमा चिन्ता उत्पन्न गर्न सक्छ। यस्तो बेला मस्तिष्क सक्रिय रहन्छ, जसले गर्दा मानिस राति अचानक बिउँझिन्छ। डिप्रेसनले निद्राको चक्रमा असर पार्दछ। डिप्रेसन भएका व्यक्तिहरूमा राति बिउँझने र फेरि निदाउन नसक्ने समस्या हुन्छ। विगतका दुःखद घटनाहरूको प्रभावले पनि राति नराम्रो सपना देखिन्छ, जसले निद्रा भङ्ग गर्न सक्छ। त्यसै गरी वातावरणको कारणले पनि निद्रा भङ्ग हुन सक्छ। कोठाको तापक्रम धेरै तातो वा चिसो हुनु, उज्यालो बत्ती, असहज बिछाउना वा तकियाको प्रयोगले बीचबीचमा निद्रा खुल्न सक्छ, वा मोबाइल वा टेलिभिजनको स्क्रिनको निलो प्रकाशले पनि मेलाटोनिन अर्थात् निद्रा नियन्त्रण गर्ने हर्मोन उत्पादनमा बाधा पुर्याउँछ। बाहिरी आवाज जस्तै गाडीको हर्न, कुकुरको भुकाई वा अन्य कुनै प्रकारका हल्लाका कारण पनि निद्रा भङ्ग हुन सक्छ। एउटै कोठामा सुत्ने व्यक्ति घुर्ने वा एउटै बेडमा सुत्ने व्यक्ति धेरै चलमल गर्ने, खुट्टा बोकाउने वा कुनै प्रकारले सुत्न अप्ठ्यारो भएमा पनि निद्रा खुल्छ। साँझको समयमा क्याफिन, कफी, चिया वा मदिरा सेवनले निद्राको चक्रमा असर पार्छ। क्याफिनले मस्तिष्कलाई उत्तेजित गर्छ भने मदिराले गहिरो निद्रामा बाधा पुर्याउँछ। अनियमित सुत्ने र उठ्ने समयले शरीरको जैविक घडीमा असर पार्छ, जसले गर्दा राति निद्रा खुल्छ। सुत्नु अघि मोबाइल, ल्यापटप वा टिभीको प्रयोगले मेलाटोनिन उत्पादनमा कमी ल्याउँछ, जसले निद्रा भङ्ग हुन्छ। राति धेरै खाना खाने, मसालेदार खानेकुरा वा चिनीयुक्त खानाले पाचनमा गडबडी हुन्छ, जसले निद्रा खुल्छ। त्यसै गरी उमेर बढ्दै जाँदा निद्राको चक्र परिवर्तन हुन्छ। वृद्धावस्थामा गहिरो निद्रा कम हुन्छ, जसले राति बिउँझिरहने पनि हुन्छ। साना बच्चाहरूमा निद्रा चक्र पूर्ण रूपमा विकसित नहुने भएकाले राति बिउँझने समस्या हुन सक्छ। किशोरहरूमा हर्मोनल परिवर्तन र तनावले यस्तो हुन सक्छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
नजर काफी भयो अरु के नै गर्छौ राखे पनि आँखा भित्र नबिझाउने रहेछौ एक नजर काफी भयो अरु के नै गर्छौ
आखाउँदैनौ हेरेर मलाई काले महत खेर टोलाई
आँखे दिलमा काजल गरे कि मन पर्याते छेउमा बस
बसी देउला ढुक ढुकी बनेर म छु तिम्रै हुने दिन ग